तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
र श्रोताबिन्द हाल मेलबर्नस्थित मोनास विश्वविद्यालयमा कार्यरत रहेका डाक्टर राम भुसालसँग अब तपाईँको भेट गराउन चाहन्छु। डाक्टर भुसालले टिबी वा ट्युबरकुलोसिसको जीवाणु कसरी मानिसहरूको शरीरमा बाँच्न सक्छ भन्ने बारे सफल जाँच गर्ने टोलीको नेतृत्व गरेका थिए। किन महत्त्वपूर्ण छ त उक्त खोज र कसरी लागे उनी उक्त जाँचमा, यसबारे डाक्टर राम भुसालले सहकर्मी आभास पराजुलीसँग गरेको कुराकानी एकपटक एसपिएस नेपालीको यो रेडियो कार्यक्रममा सुनिहालौँ।
रामजी, सर्वप्रथम तपाईँलाई स्वागत छ एसपिएस नेपालीमा।
तपाईँलाई पनि धन्यवाद यहाँ बोलाउनु भएकोमा।
एकचोटि आफ्नो छोटो परिचय दिइहाल्नुहोस् न त।
म राम भुसाल, मेरो घर चाहिँ बुटवल हो। म जन्मेको चाहिँ कपिलवस्तु, शिक्षा चाहिँ बुटवलमै स्कुलसम्म गरेँ अनि त्यसपछि प्लस टू काठमाडौँबाट गरेर अनि मेरो ब्याचलर चाहिँ पोखरा युनिभर्सिटी सेन्ट्रल कलेजबाट अनि ब्याचलर सिद्धेपछि म एक वर्ष जस्तो काम गरेँ नेपालमा एउटा इन्डस्ट्री फार्मास्युटिकल इन्डस्ट्रीमा। मेरो फार्मेसी ब्याकग्राउन्ड हो अनि त्यसपछि स्कलरसिप पाएर मास्टर्स गर्न चाहिँ साउथ कोरिया गएँ। त्यहाँ दुई वर्ष मास्टर्स गरेर फेरि ब्याक टु नेपाल भएर फेरि नेपालमा साढे तिन वर्ष जस्तो काम गरेँ बुटवलमै। अनि त्यसपछि न्युजिल्यान्ड आएँ पिएचडी गर्न अनि न्युजिल्यान्डमा पिएचडी गरेर भ्याइएपछि, नभ्याइँदै हो भन्दा पनि हुन्छ, अनि चाहिँ म यहाँ जब मोनासमा जब पाएर अनि म चाहिँ एज अ रिसर्च फेलो म अहिले मोनासमा काम गरिरहेको छु।
अनि अब तपाईँले ब्याचलर इन फार्मेसी पोखरा युनिभर्सिटीबाट गर्नुभयो होइन, पोखरा युनिभर्सिटीबाट, अनि त्यसपछि साउथ कोरिया कसरी पुग्नुभयो त?
म चाहिँ खास त्यहाँ त्यतिखेर भर्खरै ट्रेन्ड सुरु भएको थियो खास भने नि यो रिसर्च नेपालीहरू चाहिँ साउथ कोरिया जाने एकदम थोरै मात्रामा थिए। अनि म चाहिँ मेरो एकजना दाई हुनुहुन्थ्यो अनि उही कोरियामा मास्टर्स गर्दै अनि उहाँले इन्फर्म गर्नुभयो यस्तो यस्तो स्कलरसिपहरू हुन्छ एप्लाई गर भनेर। अनि त्यसपछि स्कलरसिप एप्लाई गरेँ अनि स्कलरसिप पाएँ अनि ल जाउँ त मास्टर्स गरिहालौँ होइन, मास्टर्स गर्नु नै छ भन्ने ऊ भयो अनि गयो।
अब बुटवलदेखि होइन वैज्ञानिकसम्मको वैज्ञानिक भन्नुभयो होइन,
वैज्ञानिकै त नहुन तर जस त्यो बाटोमा
अब साइन्टिस्ट नै भएपछि होइन, अनि यो वैज्ञानिक भन्ने सोच अथवा भनौँ न साइन्टिस्ट अथवा रिसर्च गर्ने सोच चाहिँ सानैदेखि थियो कि तपाईँ बुटवलदेखि वैज्ञानिकसम्मको यात्रा चाहिँ कसरी तय गर्नुभयो तपाईँले?
यो चाहिँ इन्ट्रेस्टिङ नै हो खास भन्ने होइन। अब यस्तो अब सानैबाट सोचेको चाहिँ होइन, फ्रेङ्कली स्पिकिङ होइन, अब पढ्दै गयो पढ्नुपर्छ भन्ने चाहिँ मान्यता चाहिँ थियो सधैँ। अब फ्यामिलीमा पनि त्यो मान्यता भएको हुनाले पढ्नुपर्छ भन्ने कुरा। अनि म पढ्दै जाँदा खास प्लस टू सिद्धाएँ, प्लस टू सिद्धाएर म पोखरा घुम्न गएको थिएँ। इन्ट्रेस्टिङ छ क्या, पोखरा घुम्न गएको थिएँ। एकजना एकदम ठुलो प्रोफेसर हुनुहुन्छ नेपालमा त्यतिखेर पोखरा युनिभर्सिटीमा, भर्खर फार्मेसी उहाँले सुरु गर्नुभएको हो, उहाँको नाम हो पुरुषोत्तम बस्नेत। अहिले चाहिँ युनिभर्सिटी अफ ट्रोम्सो नर्वेमा चाहिँ प्रोफेसर हुनुहुन्छ उहाँ चाहिँ। उहाँले चाहिँ क्रोएसियन बिहा गर्नुभएको हो, नातासा स्कालको बस्नेत भन्नुहुन्थ्यो उहाँ। उहाँ दुईजना प्रोफेसर खोल्नुभएको अनि भेट भयो मेरो पोखरा। हामी घुम्न गएको थियौँ साथीभाइहरू प्लस टू सिद्धाएपछि अनि घुम्न जाँदाखेरि उहाँसँगको कुरा एकदमै एकदमै मोटिभेटिङ उहाँ मान्छे। अनि चाहिँ नेपालमा चाहिँ यो रिसर्च भन्ने खासै थाहा थिएन भन्दा पनि हुन्छ मलाई त्यतिखेरसम्म। अनि उहाँले चाहिँ यस्तो यस्तो कुरा गर्न सकिन्छ, हामी चाहिँ त्यो उद्देश्यले चाहिँ नेपाल आएको भन्नुभयो अनि इन्ट्रेस्टिङ लाग्यो अनि पोखरा युनिभर्सिटी जोइन गरेँ मैले। अनि इन्ट्रान्स दिएँ, म घुम्न गएकै बेलामा इन्ट्रान्स दिएँ अनि इन्ट्रान्स दिँदाखेरि अब जस म टप फोरतिर पढेर इन्ट्रान्समा स्कलरसिप पाएँ अलिक केही मात्रामा अनि ल पढ्नुपर्छ भनेर पढ्यो। उहाँ चाहिँ रियल रिसर्चर टाइपको मान्छे अनि उहाँ भेट भयो, त्यो टर्निङ पोइन्ट हो। म चाहिँ रिसर्च चाहिँ गर्नुपर्छ है भन्ने चाहिँ टर्निङ पोइन्ट चाहिँ त्यो भयो। अनि मोटिभेटेड चाहिँ थिएँ है रिसर्च गर्न त्यतिखेर, तर अब त्यो लेभलको चाहिँ होइन। अनि पोखरा युनिभर्सिटी सिद्धेपछि म बुटवलमै काम गर्थेँ अनि कोरिया जाने मौका पाएँ। यो चाहिँ रिसर्च बेस्ड मास्टरै हो कि कोरियाको, अनि अलिअलि रिसर्च गर्न सिकियो त्यहाँ चाहिँ। पोखरा युनिभर्सिटीमा प्रिलिमिनरी थियो भने त्यहाँ चाहिँ अलिकति सिकियो। अनि सिकेपछि त्यसपछि म चाहिँ नेपाल फर्केँ। नेपाल फर्केर पनि रिसर्च विषयमा अलिकति पढाउने अनि चाहिँ टकहरू दिने चाहिँ गर्थेँ। अनि त्यसपछि न्युजिल्यान्ड आएँ, अपर्च्युनिटी पाएँ न्युजिल्यान्ड आउँदा. अनि न्युजिल्यान्डमा चाहिँ त्यो रिसर्च इन्भाइरोमेन्ट क्रिएट भयो. अनि त्यहाँ चाहिँ एकदम ठुलो पोइन्ट पोइन्ट छ. म चाहिँ अर्कै सुपरभाइजरमा आएको थिएँ. अनि कस्तो भयो भने म चाहिँ एउटा आइबेन यो लिङ भन्ने मेरो को सुपरभाइजर हो, उसँग मेरो भेट भयो. अनि उसले चाहिँ मलाई एकदमै मोटिभेट गरे कि साइन्समा चाहिँ गर्न सक्छस् तैँले भनेर. मलाई थाहा पनि थिएन म साइन्स गर्न सक्छु गर्न सक्दिनँ भने. अनि उसले चाहिँ एभ्री डे चाहिँ छ गर्न सकिन्छ भन्ने भयो. त्यहाँदेखि चाहिँ अलिकति डेभलप हुँदै गयो इन्ट्रेस्ट, अनि चाहिँ रिसर्चमा लाग्यो भने यात्रा.
अनि अब रिसर्च त रिसर्च होइन, तपाईँले रिसर्च चाहिँ केमा गरिरहनु भएको छ भन्नुहोस् न त.
म चाहिँ एज अ ट्रेन भनौँ न केमिस्ट भए हो खास भन्ने. अनि म पिएचडी मास्टर्स पनि म फार्मेसी भए पनि म मास्टर्स पनि केमिस्ट्रीमा गरेँ. मेडिसिनल केमिस्ट्री भन्छ ड्रग डेभलपमेन्टतिर, तर केमिस्ट्री नै हो बेसिक चाहिँ. अनि पिएचडी पनि म खास केमिस्ट्रीमै आयो खास भन्ने. अनि केमिस्ट्री गर्दै गर्दा गर्दै अब एक मलाई चाहिँ अलिकति बायोलोजी एस्पेक्टमा, फार्मासिस्ट भएको हुनाले बायोलोजी एक्सपेक्ट चाहिँ गर्न मन लाग्यो. अनि पिएचडीको हाफमा चाहिँ अनि म चाहिँ माइकोबैक्टेरियम ट्युबरकुलोसिस भन्छ टिबी. अब टिबी नेपालमा पनि धेरै 45% जस्तो टिबी छ होइन. इन्ट्रेस्टेड थिएँ अनि कता कताबाट टिबीमा रिसर्च गर्ने चाहिँ इन्ट्रेस्ट त्यतिखेर आयो होइन. अनि चाहिँ म मेरो पिएचडी चाहिँ पुरै त्यो टिबीमा यो माइकोबैक्टेरियम ट्युबरकुलोसिस भनौँ ब्याक्टेरिया भनौँ न, ब्याक्टेरियाले गर्दाखेरि टिबी हुन्छ, त्यो चाहिँ कसरी चाहिँ हाम्रो शरीरमा बाँच्न सक्छ भनेर चाहिँ मैले चाहिँ रिसर्च गरेको त्यहाँ चाहिँ. अनि तपाईँको चाहिँ टिबीमा स्पेसल्ली कस्तो हुन्छ भन्दाखेरि टिबी ब्याक्टेरिया भनौँ न, त ब्याक्टेरिया चाहिँ एकदम युनिक टाइपको हुन्छ कि. मोस्ट अफ द भनौँ अर्ग्यानिजमले चाहिँ ग्लुकोज लिएर, सुगर भनौँ ग्लुकोज लिएर चाहिँ बाँच्छन् भने, टिबी चाहिँ कस्तो हो भन्दाखेरि उसले चाहिँ टी ग्लुकोज र फ्याट दुइटै लिन्छ कि. यो परिस्थिति अनुसार उसलाई के चाहिएछ त्यही अनुसारले चाहिँ फुड केबाट लिने, सोर्स के त ग्लुकोज कि फ्याटी एसिड्स. अनि यो बेसिकली कस्तो हुन्छ भन्दाखेरि अझ टिबीमा चाहिँ टिबीहरू चाहिँ 10 वर्षसम्म बिना एक्टिभ भएर शरीरमा बस्छन् कि. त्यो भनेको म्याक्रोफेज भन्ने हुन्छ, त्यो म्याक्रोफेजभित्र बस्छन् अनि त्योभित्र चाहिँ ग्लुकोज हुँदैन कि. अनि त्यो चाहिँ फ्याटले बाँच्नुपर्छ. फ्याट त जति पनि हुन्छ नि त शरीरमा फ्याट हुन्छ, त्यो म्याक्रोफेजभित्र पनि फ्याट हुन्छ. अनि त्यो गर्नको लागि तिनीहरूले चाहिँ स्विच गरेर त्यो फ्याट युज गर्छन्. त्यो मैले गरेको रिसर्च चाहिँ त्यो फ्याट कसरी प्रयोग गर्छ त, एउटा इन्जाइम थियो त्यो इन्जाइम भनेको फ्याटी एसिड युज गर्ने इन्जाइम. त्यो 20 वर्ष अगाडि चाहिँ रिपोर्ट चाहिँ भएको थियो तर त्यसको बारेमा स्टडी भएको थिएन. अनि मैले चाहिँ पिएचडीमा चाहिँ त्यसकै बारेमा चाहिँ एक्सप्लोर गरेँ. अहिलेको कुरा गर्नु चाहिँ करेन्ट कुरा गऱ्यो भने म चाहिँ अब प्रोटिन केमिस्ट हो अहिले चाहिँ म होइन. अहिले चाहिँ म खास अझ इन्ट्रेस्टिङ छ अहिलेको पनि मेरो रिसर्च वास्तव भने यो टिक भन्ने सुन्नुभयो होला. टिक भनेको जस्तो भैँसीमा किर्नाहरू हुन्छ नि, यो किर्ना चाहिँ कस्तो हुन्छ भन्दाखेरि एकदम सानो हुन्छ अनि चाहिँ अप टु फ्यु विक्स भनौँ न 2 हप्ता जस्तो चाहिँ बाँच्न सक्छ कि शरीरमा. अब किर्ना टोक्छ अनि थोर ब्लड सकिङ अर्ग्यानिजम हो यो भने.
यो किर्ना चाहिँ भैँसीमा बाँच्न सक्ने कि कुनै पनि अर्ग्यानिजममा?
यो धेरै होस्टहरू हुन्छ. मैले चाहिँ जनरली एउटा बुझ्ने तरिकाले मैले चाहिँ भन्न खोजेको हो, नभए पनि यो धेरै खालको हुन्छ यो टिक्स भन्ने. अनि डिफ्रेन्ट होस्ट हुन्छ. यो अस्ट्रेलियाको कुमा पनि तपाईँको चाहिँ अस्ट्रेलियन प्यारालाइसिस टिक्स भन्छ. अनि मैले रिसेन्टली एउटा ऊ पढाएको थिएँ इकोनोमिक एस्पेक्ट्स, तपाईँको कति मिलियन डलर लस एभ्री इयर हुन्छ यहाँ यो न्यू अस्ट्रेलियामा मात्र यो वरमा यो गाईमा लागेर यो बिफ र तपाईँको मिल्क प्रडक्सन भएर तपाईँको 300 मिलियन डलर लस हुन्छ एभ्री इयर जस्तो. त्यति धेरै टिक्सले गर्दाखेरि त्यो चाहिन्छ. अनि मैले चाहिँ अहिले के अनि यो कसरी बाँच्छ त, खास टिक्स भनेको एकदम सानो हुन्छ अनि तपाईँको चाहिँ रगत चुसेरै बाँच्ने अर्ग्यानिजम्स हो. तर केही पनि कुराले टोक्यो भने त तपाईँले उत्तिखेरै थाहा पाउनुहुन्छ नि होइन, मच्छर टोक्यो या केल टोक्यो. तर टिकले टोकेको चाहिँ थाहा पाउँदैन कि, इभन ह्युमनले पनि थाहा पाउँदैन, एनिमलले पनि थाहा पाउँदैन. त्यो कसरी रहेछ अनि तिनीहरूले प्रोटिन रिलिज गर्छ अनि त्यो प्रोटिनले चाहिँ तपाईँको चाहिँ इम्युनिटी हुन्छ, शरीरको इम्युनिटी ब्लक गरिदिन्छ कि. अनि त्यही भएर धेरै दिनसम्म खान सक्छ कि उनीहरूले, रगत खाएर बस्न सक्छ. मैले त्यो प्रोटिनहरू चाहिँ क्यारेक्टराइज गर्ने अनि त्यसलाई चाहिँ एज अ एन्टी इन्फ्लामेटरी ड्रगहरू बनाउन सकिन्छ कि भन्ने किसिमले चाहिँ.
SBS नेपाली रेडियो अनलाइन र मोबाइलमा
तपाईँले आफ्नै फार्मास्युटिकल कम्पनी खोल्नु भएको थियो कि भन्ने सुनेको थिएँ, त्यो चाहिँ के हो?
म त्यही मैले भने म नेपाल फर्किएँ कोरियाबाट मास्टर्स गरेर, अनि क्रिम्सन कलेज अफ टेक्नोलोजी पोखरा युनिभर्सिटी एफिलिएटेड कलेज हो, फार्मेसी पढाउँथेँ अनि युनिभर्सल कलेजमा पनि काम गर्थेँ। अनि हाम्रो एउटा टिम भेट भयो भनौँ न, लगेर टिम भेट भयो अनि हामीले चाहिँ एउटा बुटवल भन्दा पनि अब मेरो घर एक्ज्याक्टली भन्यो नि मणिग्राम हो, मैले बुझ्दैनन् भनेर चाहिँ बुटवल भन्छ, धेरैलाई थाहा हुँदैन अब मणिग्राम भैरवा र बुटवलको बिचमा। अनि हाम्रो घर नजिकै चाहिँ एउटा हामीले फार्मास्युटिकल कम्पनी खोलेको छौँ, अहिले पनि रनिङ छ यसको, एप्पल इन्टरनेसनल फार्मास्युटिकल कम्पनी भन्ने हो। म चाहिँ खास मेजर त्यस्तो मनी वाइज चाहिँ होइन कि, म चाहिँ इन्टलेक्चुअल एज ऊ चाहिँ पहिला चाहिँ म बस्दा धेरै प्रयोग थियो, तर मेरो पनि कन्ट्रिब्युसन्स चाहिँ छ त्यहाँ।
अनि त्यो खोल्ने ऊ चाहिँ कसरी आयो त सोच चाहिँ भनौँ न, त्यो गर्छु अथवा यो त गर्दाखेरि गजब हुन्छ अथवा यो आफूले पढेको विषय भनेर सोच्नुभयो कि होइन ठिकै छ टिम मिल्यो साथीहरू मिल्यो कुरा मिल्यो ल गरौँ न त गरौँ भनेर आयो कि के सोच चाहिँ कस्तो थियो र त्यो गर्नुलाई?
प्रेरणाको स्रोत भन्यो भने म चाहिँ खास भने नि म आफूलाई चाहिँ जहिले पनि कसरी म पहिला है अहिले अहिलेको सन्दर्भ भन्दा पनि म चाहिँ आजभन्दा म भनौँ न धेरै धेरै जीवनमा चाहिँ म चाहिँ बिजनेसम्यान बन्नुपर्छ भन्ने चाहिँ सधैँ सोच्थेँ, यो चाहिँ सोचेँ, अहिले पनि सोच्छ कहिलेकाहीँ चाहिँ आउँछ, तर अहिले बढी साइन्सतिरै छु होइन। तर त्यतिखेर चाहिँ अब एकदम म साउथ कोरियाबाट फर्केँ, त्यतिखेर पनि मैले चाहिँ खास भन्यो भने अस्ट्रेलिया आउने मौका पाएँ मेरो यहाँ पिएचडीको, तर म चाहिँ नेपाल गएर गर्नुपर्छ, नेपालमा गएर अब बिजनेस गर्नुपर्छ भन्ने खास त्यो सोचले चाहिँ म खास नेपाल नै फर्केको थिएँ। अनि त्यही सोचकै उमा चाहिँ त्यसलाई गर्न चाहिँ तपाईँको चाहिँ फार्मास्युटिकल इन्डस्ट्री एउटा ग्रुप बनायो अनि त्यहाँ चाहिँ हामीले काम गऱ्यो भनौँ।
अनि मलाई त्यो एउटा सोध्न के मन लागेको थियो भने तपाईँको जुन यो माइकोब्याक्ट्रियम ट्युबरक्युलोसिस चाहिँ चारजनामा एकजनाले एकजनालाई प्रभावित गर्छ त्यसले, त्यो चाहिँ त्यो भनेको चाहिँ के हो होइन, त्यो माइक्रोब्याक्टेरियम ट्युबरक्युलोसिस भनेको चाहिँ के हो, जुन अघि भन्नुभयो नि फ्याटी एसिड र ग्लुकोजको बिचको सम्बन्ध, अनि उनीहरूले चाहिँ कसरी फ्याटी एसिडमा बाँच्छ भने त्यो कत्रो ठुलो ब्रेक थ्रु हो एउटा तपाईँको फिल्डमा?
सुरुभन्दा टिबी भने लगभग जनरल टिबी भन्ने बित्तिकै बुझ्छ होला, खोकी लाग्ने, रुगा लाग्ने, त्यो सिम्टम्सहरू भयो। यो टिबी चाहिँ माइकोब्याक्टेरियम ब्याक्टेरियाले लाग्ने हो, यो ब्याक्टेरियल भनौँ न, यो एयरबर्न डिजिज भन्छ, हावाबाट सर्ने भनौँ न, यो ब्याक्टेरिया चाहिँ हावाबाट सर्छ, एउटाबाट अर्कोबाट सर्न सक्छ। अनि चाहिँ यो माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस भन्ने ब्याक्टेरियाले लाग्छ। यो ब्याक्टेरिया कस्तो हो भन्दाखेरि यो 1/4 भनेछ नि जुन, यो मोस्टली चाहिँ यो डेभलपिङ कन्ट्रिजमा हुन्छ, यो डेभलप कन्ट्रीमा चाहिँ कम छ होइन, मोस्टली चाहिँ डेभलपिङ कन्ट्रीमा छ, जस्तो नेपालमा छ मैले भनिहालेँ 45% छ। यो भनेको सबै टिबी बिरामी हुन् भनेको होइन, यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि यो ब्याक्टेरिया चाहिँ ले इन्फेक्ट गरेको तर शरीरमा गएर ब्याक्टेरिया बसेको एक्टिभ नभइकन रोग नलागिकन हो, त्यो चाहिँ 1/4 हो, रियल एक्टिभ टिबी चाहिँ 1/4 चाहिँ होइन। तर त्यो जुन इनएक्टिभ भएर बसेको छ त्यो जहिले पनि एक्टिभ हुनसक्छ।
अनि त्यो चाहिँ के सबैलाई लाग्छ, त्यो सबैको तपाईँको शरीरमा मेरो शरीरमा सबैको शरीरमा हुन्छ कि त्यस्तै अब विविध रोग हुने खालको शरीरमा हुन्छ कि त्यो त्यसको चाहिँ के छ लेखाजोखा?
होइन तपाईँ हामीमा पनि हुनसक्छ त्यो, तर एउटा के सम्भावना हुन्छ भने जब तपाईँको इम्युनिटी कमजोर हुन्छ अनि बल्ल ऊ एक्टिभ हुन्छ, तपाईँ हामीमा हुन्छ। म एउटा इक्जाम्पल हेर्छ, इक्जाम्पल न्युजिल्यान्डमा मेरो एकदम मिल्ने साथी, उहाँ न्युजिल्यान्ड आउनुभयो, न्युजिल्यान्ड आएर म सँगसँगै आउनुभयो होला, लास्ट इयर हो क्या, उहाँलाई टिबी देखियो कि, त्यो टिबी देख्यो उहाँलाई चाहिँ, मोस्टली चाहिँ टिबी लङ्समा हुन्छ, मान्छेले बुझ्दाखेरि खोकी लाग्ने, खकार गर्ने, तर टिबी अरू भागमा पनि लाग्छ शरीरको। उहाँलाई चाहिँ यो केमा लाग्यो, यो हटमा हो कि कहाँ टिबी लाग्यो ठिक है, अनि त्यो चाहिँ उहाँलाई इनएक्टिभ टिबी जुन भन्यो नि, इनएक्टिभ टिबी चाहिँ पहिल्यै रहेछ, तर त्यो न्युजिल्यान्ड आएपछि केही कारणवश उहाँलाई चाहिँ एक्टिभ भयो, त्यो टिबी ब्याक्टेरिया एक्टिभ भयो, अनि चाहिँ तपाईँको चाहिँ त्यसले चाहिँ उहाँलाई चाहिँ रोग लाग्यो कि
त्यो चाहिँ एउटै ब्याक्टेरिया हो त्यो अब फोक्समा लाए पनि बोनमा लाए पनि हातमा लाए पनि त्यो हुने ब्याक्टेरिया चाहिँ एउटै प्रकारको हो कि फरक फरक हुन्छ त्यसको प्रकार
एउटै प्रकारको त्यो माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस भन्छ त्यो एउटै प्रकारको त्यो चाहिँ तपाईँको चाहिँ भेरुलेन्ट भनौँ न त्यो चाहिँ रोग लाग्ने माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस त्यही नै हो अनि हाम्रो रिसर्च कतिको ब्रेक थ्रु भन्दाखेरि मैले क्लेम त गर्दिनँ यो ब्रेक थ्रु भयो भनेर होइन तर एकदम प्रिलिमिनरी तर भेरी इम्पोर्टेन्ट हो कि अहिलेको फेजमा मान्छेले त्यो जुन इन्जाइम छ बुझेको थिएन अहिलेसम्म रिसर्च फिल्डमा चाहिँ यो माइकोब्याक्टेरियम कसरी बाँच्छ त कसरी युटिलाइज गर्छ त फ्याटी एसिड फुल्ली बुझेको थिएन अहिले हामीले एउटा यस्तो इन्जाइम छ जुन चाहिँ स्टडी नभएको त्यो इन्जाइम थ्रु चाहिँ यो फ्याट युज गर्दो रहेछ भनेर हामीले चाहिँ रिपोर्ट गऱ्यौँ अब यो चाहिँ फ्युचरमा चाहिँ हामीले चाहिँ यो अझै धेरै रिसर्च हुनुपर्छ खास भन्यो भने तर म हामी चाहिँ होपफुल छौँ यहाँबाट चाहिँ केही प्रोडक्टिभ रिजल्ट पछि आउँछ अनि चाहिँ नयाँ औषधिहरू पनि टिभीको आउँछ भन्ने चाहिँ होपफुल छौँ त यति
त्यसो भए अलिकति सजिलो हुने भयो टिभीबाट पीडित हुने मानिसहरूलाई चाहिँ अब आगामी दिनमा चाहिँ तपाईँको रिसर्चले चाहिँ केही मद्दत गर्ने देखियो
यसले चाहिँ बाटो खोल्ने देखियो मैले त्यसरी भन्छु बाटो खोल्ने अझै धेरै रिसर्च भएर अनि चाहिँ यो चाहिँ एकदम प्रिलिमिनरी फर्स्ट भनौँ न फर्स्ट स्टेप हो अब जहिले पनि औषधि आउनको लागि चाहिँ तपाईँको चाहिँ धेरै स्टेपहरू हुन्छन् अब त्यो बाटो खुलेको छ अब त्यो चाहिँ फ्युचरमा चाहिँ हुन्छ भन्ने आशा छ
अनि यो एन्जाइमलाई चाहिँ के भन्छ नि एन्जाइमको नाम
ए आइसोसाइट्रेट लाइज भन्छ यो अब एकदमै साइन्टिफिक भयो होइन तर पनि म एकदम सरल रूपमा भन्न खोज्छु यो आइसोसाइट्रेट लाइज भनेको यस्तो इन्जाइम हो जसले चाहिँ ब्याक्टेरियो माइकोब्याक्टेरियमलाई फ्याट प्रयोग गर्न पऱ्यो भने त्यो इन्जाइम एक्टिभ हुन्छ त्यो दुईवटा खालको छ एउटाको चाहिँ राम्रै अलिकति स्टडी भएको छ राम्रै त भन्दिनँ म भर्छ राम्रै भनौँ तर यो अर्को जुन हामीले रिपोर्ट गरेको छ यसको बारेमा चाहिँ 20 वर्ष अगाडि यो छ है यो हुन्छ है माइकोब्याक्टेरिया भनेर चाहिँ रिपोर्ट भयो तर धेरै रिसर्चहरू भइरहेको थियो किन भयो त किन छ यो के गर्छ यसले भनेर चाहिँ कसैले पनि पत्ता लगाउन सकेको थिएन हामीले पत्ता लाग्यो त्यही हो कि यो इन्जाइमले फ्याटलाई यसरी युटिलाइज गर्छ त्यही भएर यो इन्जाइम चाहिँ धेरै इम्पोर्टेन्ट छ यदि यसलाई यो इन्जाइमलाई चाहिँ इनएक्टिभ बनाउन सकियो भने चाहिँ माइकोब्याक्टेरियाले चाहिँ फ्याट प्रयोग गर्न सक्दैन अनि के हुन्छ उसलाई चाहिँ ऊ खाना नपुगेपछि ऊ मर्छ शरीरभित्र भन्ने
अनि यो एन्जाइम र कार्बन बारे पनि सम्बन्ध छ नि होइन
कार्बन भनेको त एभ्री फ्याट ग्लुकोज पनि कार्बन हो फ्याटबाट खास यसको सम्बन्ध भनेको के शरीरलाई इनर्जी दिन ग्लुकोजै चाहिन्छ त्यसलाई कार्बन भनौँ न कार्बन कार्बोहाइड्रेट ग्लुकोज भनौँ न अनि त्यो चाहिँ कस्तो हुन्छ भने त्यसले चाहिँ फ्याटलाई चाहिँ ग्लुकोजमा परिणत गरिदिन्छ कि अनि चाहिँ तपाईँको त ग्लुकोज प्रयोग गर्न पाउने भयो अनि चाहिँ ऊ बाँच्ने भयो
तपाईँ एसपिएस रेडियो नेपालीको साथमा हुनुहुन्छ
अब एकैचोटि फेरि अब अर्को अलिकति टपिक चेन्ज गरौँ होइन अब तपाईँ नेपालको मान्छे कोरिया जस्तो देश पहिलोचोटि पुग्दाखेरि तपाईँलाई कस्तो लाग्यो
कोरियाको एक्सपिरियन्स भन्यो भने अचम्म छ म हामी कोरिया गयो फर्स्ट टाइम एकजना हाम्रोसँग भन्दा सिनियर दाई हुनुहुन्थ्यो उहाँ चाहिँ पहिला जानुभएको अनि एकदम इन्ट्रेस्टिङ जाँदैको दिनकै कहानी अनि चाहिँ त्यतिखेर के भन्न त दाइले भने बसहरू नेपाल जस्तै ढिलो हुन्छ यहाँ पनि 2-3 मिनट ढिलो जाउँ भनेर हामी एयरपोर्टबाट बाहिर बस थियो हाम्रो खास गएको छुट्टो छ अनि चाहिँ तपाईँको चाहिँ ल्याङ्ग्वेजमा एयरपोर्टसम्म चाहिँ बोल्ने इङ्ग्लिस अलिअलि बाहिर निस्किने बित्तिकै नबोल्ने रहेछन् क्या उनीहरू अनि उनीहरूलाई सोध्यो अनि बस आउँदैछ भने जस्तो लाग्यो कि अनि बस आउँदैछ भने जस्तो हामी कुर्यौँ 1-2 घन्टा कुर्दा बस चाहिँ टाइममै जान्छ तपाईँलाई पनि थाहा छ बसहरू टाइम यिनीहरू कन्ट्रीहरूमा छुट्छ अनि चाहिँ त्यतिखेर चाहिँ फिल भएको थियो यो ल्याङ्ग्वेज चाहिँ पढ्नुपर्छ नभए पनि दुःख हुन्छ यहाँ भन्ने अनि त्यही तपाईँको चाहिँ ल्याङ्ग्वेज सिकेँ मैले अब सेल्फ सिकेँ हो खास भन्ने सबै सेल्फ किताब पढेर अनि मेरो साथी कोरियन साथीहरू टर्नै छ मेरो साथीहरू भिजिट पनि गर्छ नेपाल पनि अहिले पनि रेगुलरली
नेपालले कोरियाबाट सिक्न चाहिँ के सक्छ जस्तो लाग्छ दक्षिण कोरियाबाट
पहिलो कुरो त मेहनत हो कि मेहनत सिक्छ खास भन्यो भने एकदम मेहनती हुन्छ होइन एकदमै हार्डवर्किङ अनि डेडिकेटेड हुन्छ अनि सबभन्दा सिक्नुपर्ने कुरै त्यही हो हामीले चाहिँ
अनि अब कोरियाको पनि रमाइलो कुरा भयो होइन अनि न्युजिल्यान्ड आउँदाखेरि चाहिँ कसरी न्युजिल्यान्डसम्मको यात्रा चाहिँ कसरी सुरु भयो तपाईँको
न्युजिल्यान्डसम्मको यात्रा, न्युजिल्यान्ड जाने भन्ने त कहिले सोचेको थिएन हेर्नु होइन, तर न्युजिल्यान्ड चाहिँ कता कताबाट स्कलरसिप पाइहाल्यो पिएचडी गर्न, अनि आइयो न्युजिल्यान्ड आउँदा चाहिँ कोरिया बसेको होइन। अब न्युजिल्यान्ड पनि तपाईँको चाहिँ अनि कस्तो छ नि, सल भनेको एकदम हाइली बिल्डिङ ए बिल्डिङ त्यस्तो खालको आर्टिफिसियल, जुन आर्टिफिसियल डेभलपमेन्ट भनौँ न बिल्डिङहरूको योहरू एकदमै धेरै। अनि न्युजिल्यान्ड आउँदा पनि ठ्याक्कै त्यही सोच लिएर, विदेश त्यस्तै होला अनि सोचेर आएको। आउँदाखेरि त एयरपोर्टबाट जस कलेजसम्म आउँदाखेरि त तपाईँको रुखै रुख भए केही पनि नै होइन, अचम्म लाग्यो त कस्तो ठाउँमा आयो जस्तो लागिरहेको थियो, तर पछि चाहिँ एकदम रमाइलो नेपाल जस्तो लाग्यो अनि रमाइलो।
चासो रहेका विषयमा आफ्नो भनाई राख्नुहोस्। 0429996263 एसएमएस पठाएर वा एसपीएस नेपालीलाई लाइक गरेर हामीसँग आफ्नो विचार बाँड्नुहोस्।
अब त्यत्रो पोखरा, पोखराबाट कोरिया, कोरियाबाट न्युजिल्यान्ड, न्युजिल्यान्डबाट अस्ट्रेलिया होइन, अब यत्रो ठाउँ घुमिसक्नु भयो, अस्ट्रेलिया आएर चाहिँ के सिक्नु भयो त अरू ठाउँमा नसिकेको?
तपाईँले अब साइन्टिफिक कुराको गर्नु गरौँ कि अरू जनरल लाइफको कुरा होइन, दुइटा पाटा हुन्छ नि जहिले पनि हेर्नु होइन। अब आजभोलि त्यस्तो हुन्छ, साइन्समा चाहिँ एकदमै लर्निङ, अब मोनास युनिभर्सिटी वान अफ द बेस्ट युनिभर्सिटी अस्ट्रेलियामा नि हो, वर्ल्डमा नि पर्दा हाइली फेसिलिटेड छ, तपाईँको जे गर्नु पर्यो नि सकिन्छ गर्न, चाहिँ त्यो राम्रो छ। त्यहाँबाट धेरै कुराहरू, मेरो पुरै फिल्ड चेन्ज भएको छ, पहिला चाहिँ ब्याक्टेरियामा गर्थेँ भने अहिले चाहिँ टिकको प्रोटिनहरू भनौँ न, इन्फ्लामेसन जस्तो तपाईँको आर्थराइटिस, तपाईँको हो त्यसमा चाहिँ कसरी ड्रग डेभलपमेन्ट गर्ने भन्ने रिसर्च हो, अनि आफैमा त्यो चाहिँ एकदम कम्प्लेक्स नेटवर्क हो कि यो इन्फ्लामेसनको, फेरि यो भयङ्कर कम्प्लेक्स नेटवर्क छ, त्यही भएर त्यो बुझ्नै मलाई एक वर्ष लाग्यो होइन। ती कुराहरू लर्न गरियो, त्यो एकदम इम्पोर्टेन्ट कुराहरू लर्न गरियो साइन्टिफिक वर्ल्डमा। अब म हामी अहिले चाहिँ नेपालबाट दुईजना पिएचडी स्टुडेन्ट आउनुभएको छ, मेरो आफ्नै जुनियरहरू, पोखरा युनिभर्सिटीकै जुनियर हो त्यही मेरो अन्डरमा, र मेरो दुईजना हामी र म को सुपरभाइजर हो, अनि उनीहरू चाहिँ अहिले पिएचडी गरिरहेछ, त्यो पनि अब एज अ स्टुडेन्ट सुपरभाइजर, पिएचडी स्टुडेन्ट सुपरभाइजर गर्न पाइयो, त्यो एउटा नयाँ पाठ हो यहाँ आएर। लाइफको पाठ हो भने न्युजिल्यान्ड र मेलबर्नमा मैले धेरै फरक चाहिँ पाउन, मेलबर्न अलिक ठुलो छ, एडभान्स त नभनौँ तर ठुलो छ, एज अ म बढी मान्छे पनि बस्छ, अनि पब्लिक ट्रान्सपोर्टहरू राम्रो छ। वेदर वाइज चाहिँ कहिले काहीँ चाहिँ फ्रस्ट्रेटेड लाग्छ यहाँ, कहिले चाहिँ एकदम के, कहिले समर आउला भने समरमा पनि जाडो हुन्छ होइन, तर सिक्नुपर्ने कुराहरू धेरै छ जनरल लाइफमा पनि, अब धेरै कुराहरू, हाउ टु सेटल होइन, सबभन्दा ठुलो कुरो त डिफ्रेन्ट प्लेसमा, डिफ्रेन्ट कल्चरमा कसरी सेटल हुने भन्ने कुरा त लोन सधैँ गर्दै गयो।
अब अस्ट्रेलिया आउनुभएको छ भने 1.5 वर्ष भयो होइन, अघि तपाईँले भन्नुभयो, कसरी कतिको सेटल हुनुभयो त 18 महिनामा?
जबसम्म नेपाल जान्न मलाई सेटल हुन्न जस्तै लाग्छ यसो भन्दा त, मलाई चाहिँ अब जस बाहिर बसेपछि सेटल, होल्ली सेटल, फुल्ली सेटल हुन चाहिँ निकै गाह्रो हुन्छ। भन्न खोजेको कस्तो भने, केही मिसिङ फ्याक्टर हुन्छ कि, त्यो थाहा छैन मलाई पनि के मिसिङ फ्याक्टर हो, त्यो नेपाल गसी मात्र फुलफिल हुने फ्याक्टर छ। म चाहिँ नेपालमा एकदम धेरै अपर्च्युनिटी देख्छु कि, एकदम भर्जिन फिल्ड फर एभ्रिथिङ के होइन, म त्यो चाहिँ एकदम देख्छु, अनि तर एक्लै गएर गर्न चाहिँ अलिक गाह्रो देख्छ, त्यही भएर एज अ सर्कल बनाइरहेको छ, त्यो सर्कल बनेर केही नेपालमा इस्टाब्लिस्ड भयो भने चाहिँ छिटै नेपाल जान्छ।
त्यसैले हाम्रो श्रोताहरूले सुनेर, श्रोताहरू पनि फर्किने विचार हुनुहुन्छ भने तपाईँलाई सम्पर्क गर्न सक्नुहुन्छ,
एकदम एकदम
होइन। अनि त्यसैले आगामी दिनमा चाहिँ अब के गर्ने सोच छ त, अब भनौँ न मेलबर्नमा अब तपाईँले अहिले पोस्ट डक्टरल रिसर्च फेलो भयो नि तपाईँ मोनास युनिभर्सिटीमा, अब त्यो गरिरहनु भएको छ, पढाइ पनि रहनु भएको छ, अथवा अरू नेपाली स्टुडेन्टहरूलाई नै हेल्प गरिरहनु भएको छ पोखराबाट आएको, अब आगामी दिनमा चाहिँ के गर्ने सोच छ त, अब त्यो सबै सिद्धिएपछि भनौँ न म नेपालै जान्छु, नेपाल जान्छु त भन्नुभयो, त्यही पनि हुन्छ नि यो काम गर्नु बाँकी छ मेरो चाहिँ, अब यो गर्छु भन्नेमा के छ त?
सिक्न पर्ने कामहरू धेरै छ, अझै पनि म आफू चाहिँ एकदमै लर्निङ फेजमा छु, पहिलो कुरो त अझै मैले सिकिसकेको छैन, फुल्ली कन्ट्रिब्युट गर्न अझै नेपाल गएर गर्न सक्न त सके होला, तर पनि त्यति भएको छैन भन्ने छ। अब ए केही वर्ष रिसर्चमै बिताउँछु, अझै एकदम अझै ऊर्जा छ भनौँ रिसर्चमै गर्न सक्ने, एकदम रमाइलो लाग्छ रिसर्च गर्न, अनि त्यही भएर चाहिँ केही वर्ष चाहिँ अझै रिसर्च गर्छु. मोस्ट प्रोबेब्ली तपाईँको चाहिँ अस्ट्रेलिया अझै एक दुई वर्ष बस्थ्यो होला, अनि त्यसपछि अझै मुभ भएर अर्को ठाउँमा जाने पनि इच्छा छ, हेरौँ कस्तो हुन्छ. तर समय परिस्थितिले सबैमा
SBS रेडियो समाचार, समसामयिक विषय र प्रेरणादायी कथाहरू तपाईँकै भाषामा कुराकानीमा सहभागी हुनुहोस्. sbs.com.au/nepali
अनि अब तपाईँले यत्रो अब अनुभव प्राप्त गरिसक्नुभयो होइन, अब यो हाम्रो कार्यक्रम सुन्ने अब निकै अब अहिले त नेपालबाट आउनुभएको सानसानो भाइ बहिनीहरू धेरै थुप्रै हुनुहुन्छ होइन, उहाँहरूको आफ्नै आफ्नै समस्या छन्, आफ्नो आफ्नै गरेर बसिरहनु भएको छ, उहाँहरूलाई चाहिँ कसरी प्रेरणा के चाहिँ दिनुहुन्छ त?
मैले धेरै भाइ बहिनीहरूलाई त भेटाएको छैन है, तर यथार्थ भने म न्युजिल्यान्डमा चाहिँ भेट्थेँ धेरै भाइ बहिनी. सो त्योमा नि मेरो सर्कल थियो, एकदम राम्रो सर्कल थियो. म न्युजिल्यान्ड नेपाल सोसाइटीमा काम गर्थेँ एज अ एक्टिभ मेम्बर भएर, अनि चाहिँ धेरै सर्कल थियो. अनि यहाँ पनि जेस केही मान्छे मैले सबभन्दा कमी भेटाएको चाहिँ त्यो आत्मविश्वास एकदम गुमाउँछ कि यहाँ आएर, त्यो आत्मविश्वास गर्न सकिन्छ भनेर. अनि कति पढेर आएको मान्छेहरू पनि तपाईँको चाहिँ त्यो चाहिँ जब एप्लाई गर्न पनि हिचकिचाइरह हुन्छ कि, त्यो चाहिँ एब्सोल्युटली रङ हो कि. यहाँ चाहिँ कन्टिन्युसली लाग्यो भने नेपालको शिक्षा पनि काम लाग्छ होइन, नलाग्ने होइन. हामी पनि नेपालमै पढेका मान्छे आयो होइन, यहाँ धेरै इक्जाम्पलहरू छ, मैले अब यहाँ चाहिँ लिन्न होइन. नेपालमै पढेर आएर अलिअलि एक्सपिरियन्स छ भने यहाँ एकदम हाई लेभलको जब खाने मान्छेहरू पनि छ होइन. मैले त के भन्छु भन्दाखेरि तपाईँहरूको के क्षमता छ, के इन्ट्रेस्ट छ, त्यसमा चाहिँ कन्टिन्युस लाग्नु होइन. कन्टिन्युस लाग्यो भने चाहिँ त्यो पनि एचिभ हुन्छ. त्यो चाहिँ मैले यहाँ हुँदैन भन्ने खालको सोच चाहिँ पुरै साइड लगाइदिनुपर्छ. सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ त्यही हो, मेरो सन्देश पनि त्यही हो सबैलाई.
त्यसो गर्न त सकिन्छ
होइन, गर्न सकिन्छ, तर आफ्नो आत्मविश्वास हुनु पर्यो
कि. आत्मविश्वासको कमी छ अथवा त्यो गर्ने चाहको कमी छ भन्नुभयो, त्यो चाहिँ ओभरकम गर्न सबभन्दा पहिलो खुड्किलो चाहिँ के जस्तो लाग्छ तपाईँलाई?
पहिला त आफैले आफूलाई विश्वास गर्नु पऱ्यो नि. सबभन्दा पहिला त जे कुरा गर्न पनि आफैले आफूलाई विश्वास गर्नु पऱ्यो पहिला. अनि समय कम छ भन्ने कुरा चाहिँ हो, समय कम छ, काम गर्नु पऱ्यो, पढ्नु पऱ्यो. अब कसरी समय म्यानेज गर्ने भन्ने कुरा हुन्छ नि त होइन. समय त सबैको लागि एउटा 24 घन्टै छ नि होइन, दिनमा 24 घन्टा छ, त्योभन्दा अरू त एक्स्ट्रा समय त यो संसारमा कसैलाई पनि छैन. त्यो समयलाई कसरी युटिलाइज गर्ने भन्ने कुराहरू पनि हुन्छ. अब आफू कसरी फ्रेस हुने भन्ने कुराहरू हुन्छ, अनि फ्रेस भयो, जति फ्रेस भयो त्यसलाई युटिलाइज गर्न सक्ने हो.
सुरुको भनौँ न स्कुलको अब SLC-सम्मको र त्यसपछि 10+2 त्यो पढाइ र अहिले जुन तपाईँ जुन स्थानमा पुग्नुभयो नि, त्यहाँसम्मको कनेक्सन्स चाहिँ के हुँदो रहेछ, त्यसले के चाहिँ गर्दो रहेछ?
अब जनरलाइज गर्न त यो मिल्दैन. एउटा कुरा चाहिँ यो बुझ्नुपर्छ कि यो फर्स्ट हुने मात्र जान्ने विद्यार्थी नै होइन, मेरो अहिलेको बुझाइ चाहिँ यो अब पहिला होइन, स्कुल पढ्दा फर्स्ट हुने जान्ने नै हो, तर मैले भन्न खोजेको फर्स्ट हुने नजान्ने भनेको ऊ एकदम जान्ने, ऊ राम्रो विद्यार्थी, तर नहुने पनि राम्रै हुन्छन् विद्यार्थीहरू. त्यतिखेर के कारणवश के कुराले नहुने मात्र, जस्तो म पनि जस मेरो जीवनमा धेरै फर्स्ट चाहिँ भएको छैन भने नभएकै त होइन, तर भएको छैन. नर्मल्ली म जस एभरेज भनौँ न, एभरेजभन्दा अलिकति माथि भयो, एभरेज भनौँ, त्यस्तै नै हो. पहिला स्कुलमा पनि, प्लस टूमा पनि, ब्याचलरमा पनि राम्रै त्यस्तै त्यस्तै खालको. फर्स्ट त कहिल्यै भएन होला, मैले सम्झिनँ, मैले ब्याचलर अनि फर्स्ट भएको होइन. तर एउटा कस्तो हुन्छ भने आफ्नो इन्ट्रेस्ट कहाँ छ भन्ने चाहिँ जब थाहा हुन्छ, अनि त्यसपछि चाहिँ ग्रो गरिन्छ कि, स्वाट ग्रो गरिन्छ खास भन्ने त्यही हो. त्यही भएर यो फर्स्टै हुने मात्रै राम्रो हो भनेर बुझ्नु चाहिँ पर्दैन.
अनि अब तपाईँ त अब एकदम एकाडेमिक मान्छे होइन, अब त्यत्रो अब PhD नै गरिसक्नुभयो, अब पोस्ट डक्टरल गर्दै हुनुहुन्छ, अब कोही कोही भाइ बहिनी पनि हुनुहुन्छ होला अथवा कोही अरू पनि हुनुहुन्छ होला, अब होइन मतलब PhD चाहिँ त्यति रहर छैन, त्यत्रो एकाडेमिक भन्ने चाहिँ रहर छैन भन्ने मान्छेलाई पनि कतिको सजिलो हुन्छ जस्तो लाग्छ तपाईँको विचारमा चाहिँ अगाडि बढ्न, कि पढाइ त्यो पढेन भने चाहिँ सकिँदैन भन्ने लाग्छ कि के छ तपाईँको चाहिँ एक्सपिरियन्स?
होइन पढ्नु नै पर्छ भन्ने छैन, त्यस्तो होइन, यो यो पनि इन्ट्रेस्ट हो, यो पनि प्रोफेसन हो। त्यही भएर यो प्रोफेसन मलाई मन पऱ्यो, म त्यता गएँ, अब अरू धेरै कतिलाई मन पर्छ भन्नु, नभए त पढ्नु पर्छ, त्यस्तो होइन। शिक्षा, बेसिक शिक्षा त चाहियो, ब्याचलर अन्डर ग्रेजुएटसम्म चाहिँ चाहिन्छ जस्तो लाग्छ मेरो बुझाइमा चाहिँ, किन भन्दा त्यसले चाहिँ बेसिक माइन्ड डेभलपमेन्टको पनि एकदम ठुलो रोल छ त्यसमा चाहिँ। त्यही भएर त्यो चाहिँ आफ्नो कुरा भयो। तर यो पिएचडी नै गरेर मात्रै प्रगति हुने चाहिँ होइन मेरो बुझाइ, होइन, मास्टर्स गरेर ब्याचलरै गरेर पनि आफ्नो इन्ट्रेस्ट भएको फिल्डमा चाहिँ
अगाडि बढ्न सजिलो हुन्छ।
अनि फेरि फर्मल एजुकेसन मात्र एजुकेसन होइन, यो पनि बुझ्नु जरुरी छ। यो इनफर्मल एजुकेसन्स हुन्छ घरमा बसेर पढ्ने, जस म जति फर्मल मेरा पे पढ्ने कुराहरू पढ्छ, म इनफर्मल कुराहरू जुन चाहिँ नपढ्ने कुराहरू घरमा फुर्सद भयो भने फेरि ती पढेर तिनले पनि ज्ञान दिने कुराहरू, आफ्नो डेभलपमेन्ट गराउने कुराहरू हुन्छ।
तपाईँ एसपिएस रेडियो नेपालीको साथमा हुनुहुन्छ।
रेगुलर एक्सर्साइजहरूको कुराहरू,
तपाईँले चाहिँ आफूलाई कसरी भनौँ न तरोताजगा ताजा बनाएर राखिरहनु हुन्छ, किनभने अब रिसर्च भनेको अब जे पनि घोत्लिएर पढिरहनु पऱ्यो, खोजिरहनु पऱ्यो, होइन, अब इन्ट्रेस्ट भएसम्म त ठिकै छ, त्यही पनि अब कहिले कहीँ त यो त अति भयो भनेर अब त्यसलाई त्यसलाई त्यसबाट चाहिँ ब्रेक लिन चाहिँ तपाईँले के गर्नुहुन्छ?
मेरो डेली रुटिनको कुरा गर्ने हो भने मलाई चाहिँ स्पोर्ट्स एकदम मनपर्छ। स्पोर्ट्स भनेको खेल्न जान्न म, होइन, स्पोर्ट्स भनेको दगुर्नु जान्छु म। आज बिहानै उठेर म 6 बजे उठेँ होला, अनि 5 किलोमिटर जस्तो दगुरेँ, दगुरेपछि आफूलाई फ्रेस बनाउँछ, अनि साँझ 5 बजेपछि अनि खेल्छु म। मेरो भाइहरू छन् त्यहाँ पढ्ने भाइहरू या अरू अरू पनि त्यो कलिग्सहरूसँग खेलेँ, टेबल टेनिस खेलेँ, केही गरेर रिफ्रेस चाहिँ आफूलाई राखिराख्नु पऱ्यो। आफूलाई रिफ्रेस राख्यो भने बल्ल म्याक्सिमम् टाइम युटिलाइजेसन गर्न सकिन्छ, नभए त बोरिङ भएरै आधा समय जान्छ। त्यो त्यही नै हो खास, अरू त केही विशेष केही गर्दिनँ, होइन। तपाईँको चाहिँ फुर्सद भयो भने चाहिँ एक्सर्साइज गर्ने, मलाई रनिङ चाहिँ एकदम मनपर्छ, आई लभ रनिङ के, तपाईँको जति दगुरे पनि रोक्नै मन लाग्दैन, त्यो चाहिँ मेरो एकदम हो।
अनि दौडिनु चाहिँ कहाँ, अस्ट्रेलिया आएर सुरु गर्नुभयो कि कोरियादेखि सुरु गर्नुभयो कि नेपालमै दौडिनु हुन्थ्यो कि के थियो?
मलाई नेपालमै हिँड्न चाहिँ मनपर्थ्यो, त्यति दगुर्ने चाहिँ होइन नेपालमा। अनि म साउथ कोरिया गएँ, अनि एज युजुअल तपाईँको बाहिर गएपछि थाहा हुन्छ स्ट्रेस लेभल एकदम हाई हुन्छ। अब घरमा बस्या मान्छे, रमाइलो केही नगरेका मान्छे, अनि घर त काम गर्थेँ तर पनि त्यस्तो एकदम हाई लेभल अफ स्ट्रेस भयो, अनि चाहिँ तपाईँको ग्यास्ट्राइटिस एकदम हाई देखियो, अनि म डक्टर थिम जान्थेँ, अनि डक्टरले चाहिँ यु डोन्ट ह्याभ एनिथिङ भन्थे, जहिले पनि भन्ने होइन, होइन। त त्यसपछि म चाहिँ कोरियामा चाहिँ वर्कलोड चाहिँ एकदम हाई हुन्छ क्या, यो रिसर्च फिल्डमा अरूमा नि हुन्छ होला मलाई त्यति धेरै थाहा भएन, तर त्यहाँ चाहिँ अनि त्यो भयो। अनि त्यसपछि म चाहिँ युनिमा बस्थेँ 10 बजेसम्म अनि त्यसपछि सोचेँ अब एक्सर्साइज गर्नुपर्छ, एकदमै एक्सर्साइज गर्नुपर्छ भनेर, अनि सधैँ मेरो रुटिन चाहिँ 10 to 11 चाहिँ दगुर्ने राति, अनि चाहिँ कोरियाबाट सुरु गरेँ, जस त्यसरी सुरु गरेँ। अनि न्युजिल्यान्ड आएपछि चाहिँ त्यो कन्टिन्यू, राति चाहिँ होइन तर दिउँसो बिहानमा, विकेन्डमा एकजना मेरो साथी हुनुहुन्थ्यो सञ्जय मरासिनी भने, उहाँ र म जान्थ्यौँ 20 किलोमिटर दगुर्न कहिलेकाहीँ विकेन्डमा, त्यसरी नै। अनि न्युज यहाँ पनि टाइम म्यानेज, टाइम नभए जस्तो त लाग्छ तर कता कताबाट निकाल्नुपर्छ है टाइम भनेर, अनि एक्सर्साइज चाहिँ गर्छ।
अब जस्तो म्याराथन पनि दौडिनु कि, मेलबर्न म्याराथन हुन्छ होइन, लामो लामो दुरीको दौडहरू दौडिनु कतिको प्लान छ त अब?
म चाहिँ यो एकदम मेरो फन हो है, यो यसलाई चाहिँ मैले त्यसरी चाहिँ ल्याएको होइन, जस्ट एकदम फन, मलाई चाहिँ एकदम मनपर्छ क्या, कुनै किन दगुर्दाखेरि मलाई एकदम आनन्द लाग्छ, त्यही भएर दगुर्छु, तर अहिलेसम्म त्यस्तो चाहिँ सोचेको छैन।
हस् त, समयको लागि धेरै धेरै धन्यवाद है त।
हस्, तपाईँलाई पनि धेरै धेरै धन्यवाद यहाँ बोलाउनु भयो, बोल्ने मौका दिनुभयो, धन्यवाद।
हस् र डाक्टर राम भुषाल सहकर्मी आवास पराजुलीसँग कुरा गर्दै र आफ्नो ट्युबरकुलोसिस टिभी सम्बन्धी जीवाणु कसरी मानिसहरूको शरीरमा बच्न सक्छ भन्ने जुन सफल जाँच गरेको त्यसबारे लगायतका विषयबारे कुरा गर्दै र यो कुराकानी पनि तपाईँले हाम्रो वेबसाइटमा पाउन सक्नुहुन्छ, आज नभए भोलितिर, ठेगाना भए sps.com.au/nepali।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।